तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब। के सबै सत्य सबैलाई थाहा हुनुपर्छ, के सबै सत्य सबैलाई थाहा हुनुपर्छ, अँध्यारोलाई देख्न पनि आँखा हुनुपर्छ, के सबै सत्य सबैलाई थाहा हुनुपर्छ। मुस्कुराउँछु लजाउँछु आफैदेखि आफै, मुस्कुराउँछु लजाउँछु आफैदेखि आफै, तिम्रो तस्बिर हेर्दा हेर्दै बच्चा हुनुपर्छ, के सबै सत्य सबैलाई थाहा हुनुपर्छ। बाटो भरका काँडासँग सबै कहाँ डराउँछन्, बाटो भरका काँडासँग सबै कहाँ डराउँछन्, डराउनका निम्ति पनि खुट्टा हुनुपर्छ, के सबै सत्य सबैलाई थाहा हुनुपर्छ। मन आँखा मगज अलग भइदिन्छन्, मन आँखा मगज अलग भइदिन्छन्, तिम्रो याद आयो कि टुक्रा टुक्रा हुनुपर्छ, के सबै सत्य सबैलाई थाहा हुनुपर्छ, अँध्यारोलाई देख्न पनि आँखा हुनुपर्छ। हजुर, के सबै सत्य सबैलाई थाहा हुनुपर्छ, अँध्यारोलाई देख्न पनि आँखा हुनुपर्छ। बलिया छ चौरी कैलाली, हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार एमपी केयरलेसजीको यो गजल वाचन सँगसँगै तपाईँलाई धेरै धेरै माया सम्झना सम्हाल्दै कार्यक्रम गजल बिम्बको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण मित्रहरूमा हार्दिक हार्दिक नमस्कार। आदरणीय मित्रहरू, तपाईँले हरेक हप्ताको यसै समयमा काठमाडौँमा नवज्योति एफएम 88.2 मेघाज, बाँकेको नेपालगंज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेघाज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 900 मेघाज, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेघाज र मगलसैन छाममा रेडियो सोसाइटी एफएम 89 मेघाजको रेडियो तरंगबाट व्यवसाय सुन्दै आउनु भएको छ। आज पनि तपाईँको सामिप्यतामा हामी उपस्थित भइसकेका छौं। उत्पादन सहयोगी राज सिंहसँगै म तपाईँकी आत्मीय मित्र रोहित शाही अनुरागी। मित्रहरू, तपाईँले यति बेला यो कार्यक्रम रेडियो मार्फत सुन्न पाउनु भएको छैन भने तपाईँ www.chisapaninepal.blogspot.com मार्फत जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। यो व्यवस्था हामीले तपाईँका लागि मिलाइदिएका छौँ। अग्रज गजलकारलाई सम्मान अनि नवागन्तु गजलकारलाई स्थान दिँदै नेपाली गजलको संरक्षणमा हामी जुटिरहेका हुन्छौँ। तपाईँको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले हामी साहित्यिकमय बनाउँछौँ, चाहे हाम्रो फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजल वाचन गरेर होस्, चाहे अतिथि गजलकारसँग भलाकुसारी गरेर होस्, चाहे विभिन्न पत्रिका पुस्तकहरूबाट गजल साभार गरेर वाचन गरेर होस्, यसरी हामीले कार्यक्रम गजल बिम्बको व्यवसायलाई अगाडि बढाइरहेका हुन्छौँ। र आज पनि उपस्थित भएका छौँ र आजको बसाईलाई पनि तपाईँले सोचे जस्तै भने जस्तै बनाउनेछौँ। यो बसाई कसरी अगाडि बढ्छ भनेर थुप्रै मित्रहरूलाई थाहा छ, मैले अघिल्लो साताको श्रृङ्खलामा पनि भनिसकेको छु र सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक पनि गरिसकेको छु। तसर्थ तपाईँको धैर्यतालाई मैले आजको यो बसाईमा पनि टुटाउन चाहेन। सुरुमा पनि गजल वाचन गरेँ, के सबै सत्य सबैलाई थाहा हुनुपर्छ, अँध्यारोलाई देख्न पनि आँखा हुनुपर्छ। आज बलिया छ चौरी कैलाली, हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार एमपी केयरलेस हाम्रो अतिथि हुनुहुन्छ। उहाँसँग निकै मिठा मिठा कुराकानी गर्नेछौँ, गजल लेखनीका विषयमा कुराकानी गर्नेछौँ। उहाँको अहिले अब गजल सङ्ग्रह पनि आउँदैछ, त्यसको बारेमा पनि थप चर्चा परिचर्चा हामी गर्नेछौँ यो कार्यक्रम मार्फत। जीवन सङ्घर्षका कुराकानी गर्नेछौँ, पारिवारिक स्रोतका बारेमा कुराकानी गर्नेछौँ, अहिले पछिल्लो गजलको माहौल के छ त्यो कुराकानी पनि हामी उहाँसँग गर्नेछौँ। यो व्यवसायलाई पनि तपाईँले सोचे जस्तै भने जस्तै बनाउनेछौँ। एक्लो भएको आवाज नगरिदिनु होला, तपाईँको सामिप्यताको डोरीलाई आजको यो व्यवसायमा पनि कसिलो बनाउनेछौँ र सुनेर साथ दिनुहुनेछ, यही अपेक्षा हामीले तपाईँबाट बोकेका छौँ। अब लाग्छौँ गजलकार एमपी केयरलेससँगको भलाकुसारीतर्फ। एमपीजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद रोहितजी,
सन्चै हुनुहुन्छ?
एकदम आरामै छौँ।
हाम्रो निम्तलाई सहर्ष स्वीकारेर स्टुडियोसम्म आउनुभयो, त्यसो त गजल बिम्बको यो व्यवसायमा दोस्रो पटक तपाईँसँग अन्तरङ्ग कुराकानी हुँदैछ। केही महिना अगाडि,
केही वर्ष एक वर्ष नै भयो
भनौँ, वर्ष भइसक्यो होइन
हजुर।
एक वर्ष अगाडि तपाईँसँग यसरी नै गजल बिममा कुराकानी भएको थियो
हजुर,
निकै मिठो कुराकानी भएको थियो, साथमा तपाईँका आवाजमा तपाईँकै लेखनीमा होइन ती गजलहरू निकै सुनेका थियौँ। धेरै मित्रहरूले चिसापानी ब्लग मार्फत डाउनलोड गर्नुभयो, अत्यधिक मात्रामा सुन्नुभयो र प्रतिक्रिया पनि दिनुभयो। आज फेरि यसरी गजल बिम्बमा तपाईँसँग अन्तरङ्ग कुराकानी हुने अवसर जुटेको छ, हामीले त निकै खुसी व्यक्त गर्छौँ होइन।
होइन रोहितजी, तपाईँहरूभन्दा खुसी म छु, किनकि एक वर्षपछि यही कार्यक्रम, यही स्टुडियो, यही मान्छे र तपाईँ आरजे अनि सब वातावरण एउटै लैरहेको छ। एक वर्ष पछाडि सरेको, कहिलेकाहीँ पछाडि जाँदाको अनुभव पनि बेग्लै हुन्छ।
होइन, एक वर्षभन्दा अगाडिको र अहिले चाहिँ धेरै फरक हुनसक्छ होइन। एक वर्ष अगाडि तपाईँका गजल कुन किसिमका थिए र एक वर्षपछि अहिले कुन किसिमका गजल छन्, त्यो चाहिँ अब अन्त्यसम्म रेडियो सुनेर बसिरहनु भएका थुप्रै मित्रहरूले सुन्नुपर्ने हुन्छ। अब तपाईँको गजल सङ्ग्रह पनि आउँदैछ, त्यसको बारेमा थप चर्चा परिचर्चा गर्नेछौँ। गजल लेखनी भन्दा अहिले केमा व्यस्त हुनुहुन्छ हाम्रो एमपी केएलएसजी?
अहिले चाहिँ म आफ्नो पढाइमा नै छु, अहिले एकदम लेखन त लगभग ठप्प भएको अवस्था नै छ। बुक निकाल्नुपर्ने भन्ने एउटा तिरको कुरा छ र त्यो पढाइले गर्दा पनि भइरहेको अवस्था छैन। सम्भवतः म चाँडोभन्दा चाँडो निकाल्ने मेरो आफ्नो कुरा हो, तर पनि हेरौँ, अहिले पढाइमा नै व्यस्त छु रोहितजी। अलिक
पढाइमा व्यस्त हुनुहुन्छ, तपाईँ इन्जिनियरिङको विद्यार्थी होइन
हजुर,
अनि साथमा इन्सासमा आबद्ध पनि हुनुहुन्छ, एकातिर साहित्य सङ्गठनमा आबद्ध हुनुहुन्छ, इन्जिनियरिङको विद्यार्थी अनि साथमा गजल लेखनीमा उत्तिकै क्रियाशील हुनुहुन्छ। इन्जिनियरिङको विद्यार्थी होइन
हजुर,
अब गाह्रो साह्रो त भइहाल्छ, मैले अगाडि पनि एक वर्ष अगाडि पनि तपाईँले यसरी नै सोधेको थिएँ, एकातिर इन्जिनियरिङको विद्यार्थी गजल लेखनमा त्यत्तिकै क्रियाशील
हजुर,
के फरक हुन्छ? इन्जिनियरिङतिर ध्यान तपाईँको केन्द्रित भइरहेको हुन्छ, त्यति बेलै अब मनमा एक किसिमको भाव उत्पन्न हुन्छ होइन, गजल लेख्ने एक किसिमको भाव मनमा आउँछ र त्यही आफ्नो कापीमा टिप्नुहुन्छ,
एकदम
कस्तो अनुभूति हुन्छ त्यसको?
हुन्छ रोहितजी, तपाईँले भने जस्तो, तपाईँलाई पनि यो कुरा थाहा छ, तपाईँभित्र दुईवटा मान्छे छ क्या, मभित्र पनि दुईवटा मान्छे छ। त्यो कस्तो, म एउटा इन्जिनियरिङको स्टुडेन्ट हो मलाई थाहा छ, तर मेरो एउटा इच्छा कस्तो छ भन्दाखेरि लेख्ने, मेरो मनमा भाव आइसक्यो भने नलेखिरहन सक्दिनँ, कहीँ त लेख्नपर्छ। त्यो म कुनै गजलै भएका छैनन्, कुनै कवितै भएका छैनन्, तर बिजेका कुराहरू लेखेको छु मैले, त्यसैले लेख्नपर्छ भन्ने मान्यताले हो। यसले खासै डिस्टर्ब चाहिँ केही हदसम्म चाहिँ गर्छ, अलिकति
समस्या चाहिँ भएको
छैन।
बढी जसो अब नेपाली विषय लिएर अगाडि बढ्ने थुप्रै साहित्यकार होइन, कमै मात्रामा हामी भेटाउँछौँ। बढी जसो साइन्स पढ्ने, इन्जिनियरिङ पढ्ने विद्यार्थी नै अहिले साहित्यिक रचनातिर क्रियाशील हुनुहुन्छ, यो हामीले देखिरहेका पनि छौँ, सुनिरहेका पनि छौँ। तपाईँ पनि एकातिर इन्जिनियरिङको विद्यार्थी,
फिलिङ्स जोसँग छ त्यसले लेख्ने हो, जसले लेख्न सक्छ, प्रत्येक मान्छे साहित्यकार हो, कसले लेख्छ र कसले लेख्दैन भन्ने कुरा मात्र हो, लेख्नेहरूले लेख्छन् र ती गनिन्छन्। र इन्जिनियरिङ, डक्टर, साइन्स, यो क्याटेगोरी हामीले राखेका होइनौँ, मलाई लाग्छ उहाँहरूले नै राखिदिएका हुन्, साइन्स पढ्छ र लेख्छ, साइन्स नपढ्नेहरूले नै भनिदिएका हुन्। मैले कहिले पनि भन्दैन म साइन्स पढ्छु र लेख्छु,
भनेपछि जसले पनि लेख्न सक्यो,
जसले पनि सक्यो,
भाव मनमा जसले ल्याउन सक्यो
लेख्यो, लेख्न चाहनेले लेख्यो,
उही नै साहित्यकार होइन,
नत्र त प्रत्येक मान्छे अवश्य रूपमा साहित्यकार नै हो।
आज तपाईँसँग यसरी कुराकानी भइरहेको छ होइन, अब तपाईँका बारेमा होइन धेरै मित्रहरूलाई थाहा पनि छ, धेरै गजलकारहरूलाई थाहा छ कतिको गजल लेख्नुहुन्छ र कसरी गजल लेखनीमा क्रियाशील भइरहनु भएको छ। बढी जसो एकाक्षरी काफियाको अब्बल गजलकार भनेर हामीले तपाईँलाई चिन्छौँ र एकाक्षरी काफियाका गजल हामी धेरै तपाईँका सुनेका पनि छौँ, कार्यक्रममा वाचन पनि गरेका छौँ।
यस्तो रोहितजी, फेरि एक अक्षरी होइन, म गजलकार हो क्या, यो एक अक्षरी होइन क्या, फेरि यो जो भनियो नि मैले आफूले भन्दै हिँडेको होइन नि, जसलाई जसलाई लाग्यो म गजलकार हो, गजलकारको नियमभित्र यो छ भनेर आयो। मार्केटिङ गर्ने एउटा मान्छेलाई यो मार्केटिङ, ऊ मार्केटिङ गर्छ भन्दाखेरि एउटा परिचय आइसक्यो क्या, ऊ जुत्ताको मार्केटिङ गर्छ, ऊ चप्पलको मार्केटिङ गर्छ, ऊ इलेक्ट्रोनिक्सको मार्केटिङ गर्छ, यो क्याटेगोरी कसले दिने भने मार्केटिङ भित्रकोले दिने हो क्या, यो गजलकार साथीहरूले दिएको, म मात्र गजल लेख्छु।
गजल लेख्नुहुन्छ बढी जसो, हामीले तपाईँका एकाक्षरी काव्यका भेटाउँछौँ।
म यस्तो रोहितजी, म बाँधिँदैन, रियल्ली कुरा कस्तो छ भन्दाखेरि मलाई जब फिलिङ्स आयो, मैले लेख्न सकेँ, कोही भाव नखुली नखुली म बस्न सक्दिनँ, अनि मलाई म काफिया खोज्न लाग्दिनँ, अनि मिल्ने म गजलको नियममा एक अक्षरी पनि काफिया मलाई यति थाहा छ, अनि म त्यही नियम टिपेर सरासर लेखिदिन्छु सक्यो।
ठिक छ, आज एकाक्षरी काफियाका बारेमा थप चर्चा परिचर्चा गर्नेछौँ कार्यक्रममा होइन। अब हामी पहिलो गजल पहिलो गजल त मैले वाचन गरे कार्यक्रममा के सबै सत्य सबैलाई थाहा हुनुपर्छ अन्धारोलाई देख्न पनि आँखा हुनुपर्छ यो गजल वाचन गरेर मैले आजको वर्षलाई शुभारम्भ गरेँ होइन अब तपाईँको आवाजमा पहिलो गजल हामी सुन्छौँ
हजुर एउटा गजल छ मान्छे मान्छेले गर्न थाल्यो भने शङ्का खुट्टामा मान्छेले गर्न थाल्यो भने शङ्का खुट्टामा गरी छोड्छ समयले हमला खुट्टामा मान्छेले गर्न थाल्यो भने शङ्का खुट्टामा गरी छोड्छ समयले हमला खुट्टामा कुनै जुनीका दुश्मन हुनुपर्छ पक्कै पनि कुनै जुनीका दुश्मन हुनुपर्छ पक्कै पनि ठोक्किन्छन् जानी जानी जो ढुङ्गा खुट्टामा ठोक्किन्छन् जानी जानी जो ढुङ्गा खुट्टामा केही भाग्य निधारमा छ केही हातमा पनि केही भाग्य निधारमा छ केही हातमा पनि र केरिएका छन् केही रेखा खुट्टामा र केरिएका छन् केही रेखा खुट्टामा म पाइला पाइलामा सजग हुनुको कारण म पाइला पाइलामा सजग हुनुको कारण बामाको इज्जत छ मेरा खुट्टामा मान्छेले गर्न थाल्यो भने शङ्का खुट्टामा गरी छोड्छ समयले हमला खुट्टामा धन्यवाद
मान्छेले गर्न थाल्यो भने शङ्का खुट्टामा समयले गरी छोड्छ हमला खुट्टामा निकै मिठो गजल एमपी केएलएसजीको हामीले सुन्यौँ त्यसो त निकै मिठा मिठा गजल लेख्नुहुन्छ एमपी केएलएसजी अब तपाईँ सुदूरपश्चिमको एउटा गजलकार होइन सुदूरपश्चिमको प्रतिनिधित्व गरिरहनु भएको छ काठमाडौँमा बसेर भए पनि सुदूरपश्चिमका अरू गजलकारलाई साथ दिइरहनु भएको छ अहिले सुदूरपश्चिमको गजलको माहौल के छ भनेर मैले प्रश्न गर्दा के जवाब आउँछ सुदूरपश्चिमका तिनवटा रेडियोबाट हामी एकैसाथ गुन्जिरहेका छौँ
त्यसैले सुदूरपश्चिमको माहौल एकदम राम्रो रहेछ न त तिनवटा रेडियोबाट हामी गुन्जिन्थेनौँ केही सुन्ने श्रोता रहेछ त्यहाँ र केही लेख्न चाहने र त प्रत्येक कार्यक्रम राम्रा कार्यक्रमहरू गजल सम्बन्धीका रिले गरिएका छन् त्यहाँ छ माहौल यसरी पनि प्रमाणित हुन्छ कार्यक्रमहरू भएका छन् काठमाडौँबाट हामी पनि पुगेका छौँ त्यसैले त्यहाँको माहौल एकदम उत्कृष्ट र राम्रो छ
भनेपछि सुदूरपश्चिमको गजलको माहौल छ सञ्चार माध्यममा लाग्नुभएका म जस्ता होइन
तपाईँहरू जस्ताले गर्दा हाम्रो माहौल सप्रेको यदि तपाईँहरू जस्ता साथीहरू हुनुहुन्थेन भने हामीहरू पछाडि पर्थ्यौँ
भनेपछि सुदूरपश्चिममा पनि त्यस्ता अब सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीले जस उठाइरहनु भएको छ
उठाइरहनु भने तपाईँ काठमाडौँमा हुनुहुन्छ तपाईँले काठमाडौँको सब घटना भनिराख्नु भएको हो तपाईँ कहाँ आउने तपाईँलाई विदेश नेपालको झापादेखि लिएर महाकालीसम्मको तपाईँमा तपाईँलाई आउने इमेलहरू त्यहाँका प्रत्येक एफएमबाट प्रसारण भइरहेका छन् अनि त्यसैले तपाईँहरू जस्ता साथीको एकदम ठुलो हात छ
होइन हाम्रो निरन्तर साथ त सदैव रहन्छ होइन तपाईँ जस्ता गजलकारसँग नै क्रियाशील भएर हामीले कार्यक्रम उत्पादन गर्छौँ आज तपाईँसँग कुराकानी भइरहेको छ साथमा तपाईँकै गजल हामीले सुनिरहेका छौँ एमपीजी
हजुर
अब चाहिँ अर्को गजल हामी सुन्छौँ यहाँनिर तपाईँको
एउटा गजल सुनाउँछु म अञ्जुली नै बन्दैनन् थिए यी हत्केलाहरू अञ्जुली नै बन्दैनन् थिए यी हत्केलाहरू मात्र अहिले बाँकी छन् ती सम्झनाहरू अञ्जुली नै बन्दैनन् थिए यी हत्केलाहरू मात्र अहिले बाँकी छन् ती सम्झनाहरू लुगा च्यात्छन् छाना उडाउँछन् घर भत्काउँछन् लुगा च्यात्छन् छाना उडाउँछन् घर भत्काउँछन् पालै पालो आउँछन् गरिब बस्तीमा हावाहरू पालै पालो आउँछन् गरिब बस्तीमा हावाहरू म उनलाई हेर्दै बस्थेँ उनी गन्दै बस्थिन् म उनलाई हेर्दै बस्थेँ उनी गन्दै बस्थिन् कति उठे कति फुटे पानीका फोकाहरू कति उठे कति बसे पानीका फोकाहरू समय मिले फर्किनु वर्ष दिनमा एकचोटि समय मिले फर्कनु वर्ष दिनमा एकचोटि लुगा सुँदै बसेकी छन् घर घरमा आमाहरू धन्यवाद
निकै मिठो अर्को गजल हामीले सुन्यौँ एमपी केएलएसजीको होइन आज गजलकार एमपी केएलएस हाम्रो अतिथि हुनुहुन्छ उहाँसँग निकै मिठा मिठा कुराकानी हामीले गरिरहेका छौँ साथमा उहाँकै आवाजमा गजल सुनिरहेका छौँ गजल लेखनीका बारेमा थप चर्चा परिचर्चा गर्न बाँकी नै छ जीवन सङ्घर्षको कुराकानी गर्न बाँकी नै छ उहाँ मात्र यसरी साहित्य लेखनमा क्रियाशील हुनुहुन्छ या परिवारमा पनि कोही साहित्य लेखनमा क्रियाशील हुनुहुन्छ त्यो पारिवारिक माहौलको बारेमा कुराकानी गर्न बाँकी नै छ यति बेला रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मित्रहरूका लागि एउटा साङ्गीतिक गजल राख्नुपर्छ शिव परिवारको आवाज शिव परिवारको सङ्गीतबद्ध एमन सुवेदी र दिपा दाहालले लेख्नुभएको तिमीले छुँदा खलखल कथाले मागेपछि भेटिन्छ कि आजै तलतल कथाले मागेपछि यो निकै मिठो साङ्गीतिक गजल रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मित्रहरूका लागि राख्छु Thank you.
सुनाउँदा भए खलखल कथाले मागे पछि तिमीले सुदा भए खलखल कथाले मागे पछि कि आजै खलखल कथाले मागे पछि
तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब तिमीलाई सम्झिँदै अनिदो रातभर तिमीलाई सम्झिँदै अनिदो रातभर सधैँ सधैँ हुन्छु म एक्लो रातभर तिमीलाई सम्झिँदै अनिदो रातभर यी रात छन् झन् कहाली लाग्दा यी रात छन् झन् कहाली लाग्दा यादमा तिमी हुन्छौ अप्ठ्यारो रातभर तिमीलाई सम्झिँदै अनिदो रातभर तिमी याद आउँछौ सिरानीभित्र तिमी याद आउँछौ सिरानीभित्र हुँदैनन् आँखा उभानो रातभर तिमीलाई सम्झिँदै अनिदो रातभर तिम्रै तस्विर हेरी चित्त बुझाउँछु तिम्रै तस्विर हेरी चित्त बुझाउँछु तिम्रै तस्विर हेरी चित्त बुझाउँछु यही दोहोरिरहन्छ सधैँ जसो रातभर तिमीलाई सम्झिँदै अनिदो रातभर सधैँ सधैँ हुन्छु म एक्लो रातभर
ह
हजुर तिमीलाई सम्झिँदै अनिदो रातभर सधैँ सधैँ हुन्छु म एक्लो रातभर यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ आजको विषयमा गजलकार एमपी केरलेस हाम्रो अतिथि हुनुहुन्छ बलिया छ चौरी कैलाली उहाँको स्थायी ठेगाना हो हाल काठमाडौँमा रहँदै आउनु भएको छ एउटा इन्जिनियरिङको विद्यार्थी पनि हो जनकपुर इन्जिनियरिङ कलेजमा अध्ययन गरिरहनु भएको छ र आजको विषयमा उहाँसँग निकै मिठा मिठा कुराकानी हामीले गरिरहेका छौँ जीवन सङ्घर्ष कुराकानी गर्न बाँकी नै छ केही गजल उहाँकै आवाजमा सुनिसकेका छौँ र पारिवारिक स्रोतका बारेमा कुराकानी गर्न बाँकी छ साथमा गजल लेखनीका बारेमा कुराकानी गर्न बाँकी नै छ र उहाँको गजल सङ्ग्रह पनि आउँदैछ त्यसको बारेमा थप चर्चा परिचर्चा गर्न बाँकी नै छ यो विषयलाई पनि तपाईँले सोचे जस्तै भने जस्तै बनाउने प्रयासमा छौँ एक्लो भएको आवाज नगरिदिनु होला तपाईँको सामिप्यताको डोरीलाई आज पनि कसिलो बनाउने प्रयासमा छौँ हामी यति बेला काठमाडौँमा नवज्योति एफएम 88.2 मेगाहर्ज बाँकीको नेपालगञ्ज स्थित रेडियो बागे सूर्य एफएम 94.6 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज टिकापुर कैलालीमा गाइड्स एफएम 91.8 मेगाहर्ज र मगलसेना छाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरङ्गबाट एकैसाथ हामी गुन्जिरहेका छौँ पक्कै पनि यो व्यवसायलाई पनि तपाईँले सोझे जस्तै भने जस्तै बनाइरहेका छौँ सम्भवतः आज एमपी केयरलेससँग हामीले कुराकानी गरिरहेका छौँ अब बाँकी कुराकानीतिर लाग्छौँ कुराकानी गर्ने क्रममा हामी जीवन सङ्घर्षको कुराकानीतिर लाग्छौँ एमपीजी तपाईँको जन्म होइन बलिया छ चौरी कैलालीमा जन्म भयो त्यहाँको स्थानको बारेमा जानकारी गराइदिनुहोस् न
महेन्द्र हाइवेभन्दा पूर्व पश्चिम हाइवेभन्दा 3 किलोमिटरभित्र तल गाउँमा
एउटा गाउँले परिवेशमा जन्म भएर त्यसो त गाउँले परिवेश साहित्यिक माहौल पनि त्यतिकै राम्रो थियो होला होइन त्यो ठाउँ
मेरो केही पनि थिएन एकदम म गाउँले परिवेशमा जन्मे मेरो घरमा पनि कोही लेख्नुहुन्न बाहिर पनि लेख्न थालियो अब रहरू मान्छेमा अब लेख अगाडिकोले गरेकोले मात्र पछाडिकोले गर्छ भन्ने हुँदैन घरमा यो रहर मान्छे फरक छ प्रकृतिको सुन्दरता फरक हो मेरो घरमा पनि म लेख्नु नै एउटा फरक मान्छे थिएँ र त लेखेँ किनकि अरूले लेख्नुहुन्न अरू आफ्नो तरिकाको हुनुहुन्छ म आफ्नो तरिकाको
भनेपछि परिवारमा कोही त्यस्तो आबद्ध छैन जो साहित्य लेखनमा तपाईँ मात्र यसरी
म यसरी आएपछि अनि त्यसपछि गजलले उ गरेपछि अहिले यो चाहिँ हो घरमा भाइ पनि लेख्छ दाई पनि लेख्नुहुन्छ अहिले चाहिँ कस्तो छ भने मैले लेख्न थालिसकेपछि उहाँ दुइटै लेख्नुहुन्छ अनि अहिले त सजिलो छ उहाँहरूसँग नै मैले गजलको बहस गर्छु किनकि भाइ रमेश हो र दाई शिव दुईजना उहाँहरू कस्तो छ भने कि जान्नका लागि पनि डिस्कस गजलको हुन्छ भने केही नियम पढेर आएर नै डिस्कस गर्नुहुन्छ अनि मलाई फाइदा भइरह यसरी
भनेपछि अब तपाईँभन्दा अगाडि कोही त्यस्तो साहित्य लेखनमा क्रियाशील नभएर होइन तपाईँभन्दा पछि अब दाई
भाइ
दुइटै क्रियाशील हुनुहुन्छ अहिले तपाईँकै आधारमा उहाँले लेखिरहनु भएको छ जस बस चाहिँ चल्छ घर परिवारमा
एकदम चल्छ
परिवारमा को को हुनुहुन्छ नि अरू
परिवारमा मैले अघिल्लो पालि पनि यही उत्तर दिएको थिएँ हजुरबा बाहेक घरमा
सबै
हुनुहुन्छ
जस्तो अब बाल्यकालको अवस्थामा कस्तो स्वभावको एमपी केयरलेसजी थियो भनेर मैले प्रश्न गर्दा के आउँछ
म अहिले नै भन्छु म अहिलेसम्म पनि चकचकै छु म त्यतिखेर नि थिएँ अहिले पनि छु र मेरो यो स्वभाव हो
चञ्चले स्वभाव होइन
एकदम
अरूलाई सताउनुहुन्छ है क्या
अरूलाई सताउन म आफूलाई चाहिँ बढी सताइदिन्छु मलाई
जस्तो अब तपाईँ केयरलेस होइन नाम पनि केयरलेस सकेको पछाडि झुन्ड्याउनु भएको छ केयरलेस भएर अगाडि बढ्नु भएको छ
म केयरलेस भएर केयरलेस नाम होइन रिजी यो परिचय हो एमपी केयरलेसको अर्थ खोजेर नाम नमागिदिनुहोस् मलाई दुःख लाग्छ साँच्चै भन्दाखेरि यो नाम हो परिचय हो यसलाई मैले मेरो आफ्नो तरिकाले परिभाषित गरिदिन सक्छु अब तपाईँले कुन तरिकाले एमपी केयरलेस भनेको यो हो यो मान्छे हो भनेर तपाईँले भनिदिनु भयो भने त्यो तरिकाको मैले आफूलाई परिभाषित गरेको हो भन्ने तपाईँले भने तापनि म यो जस्तै म केयरलेस भएर कहीँ केयरलेसली डुलिरह भने एमपी मतलबै छैन केयरलेस नै हो भन्नु भने हो मैले नै मलाई परिभाषित गरेँ किनकि केयरलेसमा होइन नाम केयरलेस उसको नामको अर्थ र उसको बानी व्यवहारमा म्याच खाँदैन भनेपछि नाम
भनेपछि बानी व्यवहारमा म्याच नखाने किसिम
तपाईँलाई थाहा छ त्यो
भनिसक्नु भएको छ त्यो परिचय चाहिँ तपाईँको केयरलेस हो यो कुरा दर्शाइसक्नु भएको छ आज तपाईँसँग यसरी कुराकानी भइरहेको छ धेरै कुराकानी गर्न बाँकी पनि छ होइन यति बेला हामी अर्को गजल सुन्छौँ तपाईँको
हुन्थ्यो मलाई खै कस्तो आनन्द लेखेर हुन्थ्यो मलाई खै कस्तो आनन्द लेखेर तिम्रो नाम बालु आमा धेरैपल्ट लेखेर हुन्थ्यो खै मलाई कस्तो आनन्द लेखेर तिम्रो नाम बालु आमा धेरैपल्ट लेखेर उसले अन्तिम पत्र पठाउँदा पनि म खुसी छु उसले अन्तिम पत्र पठाउँदा पनि म खुसी छु पठाएको रहेछ पुछारमा कर्मश लेखेर पठाएको रहेछ पुछारमा कर्मश लेखेर हिजो खेलाउनसँग खेलियो रोहितजी, हिजो खेलाउनसँग खेल्यौँ आज मान्छेसँग खेल्दैछौँ, हिजो खेलाउनसँग खेलियो आज मान्छेसँग खेल्दैछौँ, हिजो खेलाउनसँग खेलियो आज मान्छेसँग खेल्दैछौँ, भोलि बिताउनु छ केही सिद्धान्त लेखेर, भोलि बिताउनु छ केही सिद्धान्त लेखेर उनले र मैले लेख्ने कोसिस गरेका थियौँ, उनले र मैले लेख्ने कोसिस गरेका थियौँ, तर उतैबाट आउँदो रहेछ सम्बन्ध लेखेर, तर उतैबाट आउँदो रहेछ सम्बन्ध लेखेर, हुन्थ्यो मलाई खै कस्तो आनन्द लेखेर तिम्रो नाम बालुवामा धेरैपल्ट लेखेर। धन्यवाद।
हुन्थ्यो मलाई खै कस्तो आनन्द लेखेर तिम्रो नाम बालुवामा धेरैपल्ट लेखेर, निकै मिठो गजल एमपी केयरलेसजीको हामीले सुनिसकेका छौँ। एमपी केयरलेसजी, यति निकै मिठा गजल कुन बेला लेख्नुहुन्छ? त्यसरी समय तपाईँले छुट्याउनु भएको छ कि छैन गजल लेखनीमा?
समय छुट्याए म गजलै लेख्न सक्दिनँ।
जति बेला मनमा भाव आउँछ त्यति बेलै गजल लेख्नुहुन्छ होइन? अब गजल लेखनीकै विषयमा कुराकानी गरौँ।
हजुर,
तपाईँले बढी जसो गजल एकाक्षरीमा लेख्नुहुन्छ, यो लेख्नुको कारण के एकाक्षरीमा?
रोहितजी मैले भने नि म समय छुट्याउँदिनँ, म कहिले गजलकै फर्मेटमा लेखिन्छ र रोहितजी, भाव फर्मेटमा लेख्न सक्नुहुन्छ र तपाईँ? हो, गजलको नियम छ रदीप काफिया लय भर जान सक्यो भने राम्रो, त्यहाँसम्म लेख्न सक्यो उत्कृष्ट हो। रोहितजी आज भावलाई यसरी राखिदियौँ भने भोलि चाहेको अनुसार ढाल्न सक्छौँ हामी, र फर्मेटमा गजल लेख्नुपर्छ भन्ने मलाई चाहिँ लाग्दैन, कि गजल परिमार्जित हुन जरुरी छ। र सधैँ एक अक्षरिया लेख्दाको असर तपाईँ पनि एकदम अवगत हुनुहुन्छ, म पनि छु र अहिले लेखिरहेका सबै छन्। भन्नुहोस् कसरी यो लेख्नु, मैले यति भाव आयो मलाई जुन मन पर्यो जुन तरिकाले लेखेँ यही तरिका मात्र हो एउटा लेख्ने, नत्र मैले गजल नै लेखिरहेको छु।
गजलमा बढी कलम चलाउनुको कारण के? तपाईँ बढी गजलमै कलम चलाउनुहुन्छ त्यो मलाई थाहा छ होइन, थुप्रै मित्रहरूलाई पनि थाहा छ, कारण के?
मलाई सजिलो लाग्छ, मलाई भाव जुन भाव आउँछ मलाई गजलमा पुग्न सजिलो लाग्छ। एउटा गजलको चारवटा सिरमा भिन्न भिन्न चारवटा तरिका राख्न पाउँछु, चारवटा भाव राख्न पाउँछु, मलाई सजिलो छ नि। मैले भोलि अरू केही लेख्नु पऱ्यो भने यसलाई इलाबोरेटले गरेर लेख्ने हो अनि पुग्छ।
भनेपछि जे सजिलो भयो त्यही बिधामा कलम चलाउने हो,
बाँच्ने तरिका नै त्यही हो रोहितजी। तपाईँलाई जे सजिलो छ त्यसमै हिँड्नुहोस् क्या, त्यसरी हिँड्न सकिन्छ सजिलो। मलाई कविता लेख, म कविता त केही हेर्छु अलिअलि लेख्छु, मलाई आज कथा लेख भनेर हुन्छ र भने मलाई नाटक लेख भनेर हुन्छ म सक्दिनँ क्या, मलाई जे सजिलो छ मैले त्यही गर्ने हो।
भनेपछि जे सकिन्छ त्यहीमा हामीले कलम चलाउने हो, त्यो तपाईँले लागू गरिसक्नु भएको छ होइन? आज तपाईँसँग यसरी कुराकानी भइरहेको छ, तपाईँको आवाजमा निकै मिठा मिठा गजल पनि हामीले सुनिरहेका छौँ। नेपाली गजललाई माया गर्नुहुन्छ, नेपाली गजलमा कलम चलाउनुहुन्छ, यसरी तपाईँको जिन्दगीको यात्रा अगाडि बढिरहेको छ, साथमा इन्जिनियरिङको विद्यार्थी पनि हो। हामी यति बेला अर्को साङ्गीतिक गजल राख्छौँ रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मित्रहरूका लागि। साङ्गीतिक गजल राख्ने क्रममा तिम्रो माया पाउनु मलाई आकाश छुनु जस्तै भयो, सुन्ने छैनन् कोही कतै एक्लै रुनु जस्तै भयो। विश्व नेपालीको आवाज हो, आनन्द राईको सङ्गीतबद्ध, डाक्टर कृष्ण हरिबरालले लेख्नुभएको यो निकै मिठो साङ्गीतिक गजल यति बेला तपाईँका लागि राख्छौँ।
आकाश छुनु जस्तै भयो तिम्रो माया पाउनु मलाई, आकाश छुनु जस्तै भयो सुन्ने छैनन् कोही कतै, सुन्ने छैनन् कोही कतै, सुन्ने छैनन् कोही कतै, ओ एक्लै रुनु जस्तै भयो तिम्रो माया पाउनु मलाई, आकाश छुनु जस्तै भयो। आफूलाई धेरै धेरै मन पर्नेले नबुझ्दिँदा, आफूलाई धेरै धेरै आफूलाई धेरै धेरै मन पर्ने नबुझिदा आफ्ना आफ्नै बीच पनि कोही नहुनु जस्तै भयो तिम्रो माया पाउनु मलाई आकाश छुनु जस्तै भयो देखै पराईलाई रुनु अर्थ हुन्न रहेछ ओ दुख देखै पराईलाई रुनु अर्थ हुन्न रहेछ आँसु पोख्नु पनि आफ्नै खुसी धुनु जस्तै भयो आँसु पोख्नु पनि आफ्नै खुसी धुनु जस्तै भयो तिम्रो माया पाउनु मलाई आकाश हुनु जस्तै भयो तिम्रो माया पाउनु मलाई आकाश सुनु जस्तै भयो सुन्ने छैनन् कोही कतै सुन्ने छैनन् कोही कतै सुन्ने छैनन् कोही कतै ओ एक्लै रुनु जस्तै भयो तिम्रो माया पाउनु मलाई आकाश हुनु जस्तै भयो तिम्रो माया पाउनु मलाई आकाश हुनु जस्तै भयो
तपाईको मनभित्रबाट निस्किएका शब्दरूपी स्पन्दनहरू गजलका माध्यमले साहित्यिकमय बनाउँदै कार्यक्रम गजल बिम्ब लाजले नदी समुद्रमा हराएको हुनुपर्छ लाजले नदी समुद्रमा हराएको हुनुपर्छ जुनक्री लजाउने छ उज्यालो हुनुपर्छ लाजले नदी समुद्रमा हराएको हुनुपर्छ म एकभित्र कहिलेकाहीँ दुई भेटिन्छन् म एकभित्र कहिलेकाहीँ दुई भेटिन्छन् थाहा हुँदैन आफैलाई जित कसको हुनुपर्छ लाजले नदी समुद्रमा हराएको हुनुपर्छ लाज निकालिँदैछ आऊ हेर्न आँगनमा लाज निकालिँदैछ आऊ हेर्न आँगनमा बुझ्नेछौ कुन दिन हामीले कस्तो हुनुपर्छ लाजले नदी समुद्रमा हराएको हुनुपर्छ न त फुललाई हेर्न पाउँछु न त जुनलाई नै न त फुललाई हेर्न पाउँछु न त जुनलाई नै उनी भन्छिन् बस तिमी मात्र मेरो हुनुपर्छ लाजले नदी समुद्रमा हराएको हुनुपर्छ जुनकी लजाउने छ उज्यालो हुनुपर्छ हजुर लाजले नदी समुद्रमा हराएको हुनुपर्छ जुनकिरी लजाउनेछ उज्यालो हुनुपर्छ एमपीकेएलएसजीको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ यति बेला हामी काठमाडौँमा नवज्योति एफएम 88.2 मेगाहर्ज बाँकीको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 मेगाहर्ज लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज र मगलसेना छाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्जको रेडियो तरङ्गबाट एकैसाथ गुन्जिएका छन् आज बलिया छ चौरी कैलाली स्थायी घर भई हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार एमपी केयरलेस हाम्रो अतिथि हुनुहुन्छ उहाँसँग कुराकानी गरिरहेका छौँ उहाँका गजल पनि सुनिरहेका छौँ अब चाहिँ बाँकी कुराकानीतिर लाग्छौँ उहाँको गजल सङ्ग्रह पनि अब आउँदैछ केही महिनापछि त्यसको बारेमा हामी कुराकानी गर्छौँ एमपीजी गजल सङ्ग्रहको नाम के राख्नु भएको छ
एक
एक राख्नु भएको छ होइन
हजुर
एक हल्ला र चर्चा बजारमा होइन खुलेरै भएको छ, कहीँ कहीँ गुपचुपमा, यसमा तपाईँको भन्नु के छ?
मेरो लागि खुसीको कुरा हो, हल्ला र चर्चा भइदिइरहेछ होइन, पाठकहरूले पढिदिनु हुनेछ, त्यही हो, खुसी छु।
यो गजल सङ्ग्रहको नाम एक नै राख्नुको कारण के?
मन परेर।
मन परेर होइन, मन त पर्यो होइन, जस्तो तपाईँको गजल सङ्ग्रहभित्र अब त्यही किसिमका गजलहरू छन् कि तपाईँले नाम मात्र मन परेर राख्नु भएको?
रोहितजी सबै सस्पेन्स खोलिदिँदा राम्रो हुन्न, पढेपछि केही कुरा तपाईँ थाहा पाउनुहुनेछ।
भनेपछि अब पाठकहरूले अब पढ्नुपर्ने भयो, समय कुर्नुपर्ने भयो, यसको बारेमा यथार्थ रूपमा जानकारी
पाउनलाई।
जस्तो एक के एक एकाक्षरिया काठिया मात्र बोकेर अगाडि बढेको गजल सङ्ग्रह,
लगभग गजलमा 50-60 एकाक्षरिया गजल, र फेरि गजल नयाँ आऊ भन्छु, नयाँ दिन सक्नु पर्यो भाव म भन्छु, त्यसैले पाठक ढाँट्ने र आफूलाई ढाँट्ने कोसिस मैले नगरौँला, त्यही भएर कस्तो आउँछ तपाईँहरू?
भनेपछि बढी जसो गजल एकाक्षरी काफिएका हामी एकभित्र भेटाउँछौँ,
त्यो चाहिँ हो एकदम।
एकाक्षरी काफीमा एक गजल सङ्ग्रहभित्र हामी एकाक्षरी काफिएका गजल तपाईँका भेटाउँछौँ होइन?
हजुर।
एकै बारेमा कुराकानी गरौँ एमपीजी,
यो
गजल सङ्ग्रह कहिलेसम्म पाठकहरूको हातमा हो?
रोहितजी मेरो तर्फको काम सकिसकेको छ, हेर्नुहोस् है, मैले के अग्रजहरूलाई उहाँहरूको आशीर्वाद स्वरूप केही लेखिदिनुहोस् भनेर दिएको छु, उहाँहरूले जहिलेसम्म त्यो फिर्ता दिनुहुन्छ म त्यसको 2-3 हप्ताभित्र नै निकालिदिन्छु भन्नु।
भनेपछि त्यो भूमिका चाहिँ होइन अग्रजहरूलाई लेख्न भन्नुभएको छ, पाण्डुलिपि दिइसक्नु भएको छ?
सकेको छु।
अब चाहिँ उहाँहरूले भूमिका कहिले लेखेर दिने हो, त्यसपछि लगत्तै आउँछ?
लगत्तै आउँछ, यो ढिलो मबाट हुँदैन।
भनेपछि उहाँको भूमिका अब भोलि आएपछि 1-2 हप्तापछि तपाईँको काम सुरु हुन्छ?
सुरु हुन्छ।
भनेपछि हामी छिट्टै पाउँछौँ तपाईँको गजल सङ्ग्रह एक। जस्तो एमपीजी अचेल सामाजिक सञ्जालहरूमा केही एकाक्षरियामा गजल लेख्ने प्रयास भन्दै वा गजल लेखेको भेटिन्छ, यस्तो देख्दा तपाईँलाई कस्तो लाग्छ?
खुसी लाग्छ, जो जो साथीहरूले मलाई यति थाहा छ यो गजल नै होइन फजल हो भनेर मेरो तल कमेन्ट गर्नुभएको थियो मेरो गजलको तल, आज उहाँहरूले नै एकाक्षरियाको प्रयास भन्दै ट्याग गरिराख्नु भएको, सेयर गरिराख्नु भएको देख्छु, खुसी लाग्छ, किनकि उहाँहरूले पनि केही विशेष अध्ययन गर्नुभएछ र लेख्नुभयो, खुसी लाग्छ। हो हामीले यो गर्न जरुरी छ, हामी भन्छौँ गजललाई अरू विधाकाले मानिदिँदैनन् वा हामी कमजोर छौँ किन मान्छन्, डेली एउटै भाव दोहोरिन्छ भने मान्न जरुरी छैन, हामीलाई मानेन भनेर गुनासो छैन, पहिला आफ्नो हामीले आफ्नो प्रोडक्ट राम्रो दिनुपर्छ, हामी आफै कमजोर छौँ र त्यसको कमेन्ट हामीले सुन्नुपर्छ र अध्ययन गर्ने बानी बस्छ साथीहरूको राम्रो।
भनेपछि अध्ययन गर्ने बानी बसेछ जस्तो लाग्यो
लाग्यो
जस्तो अब
साथीहरूको मैले त्यो देखेँ, किनकि उहाँहरूले नै लेख्नु भएको छ धेरैपल्ट,
अध्ययन गरेर जस लेख्नु भएको होला सायद,
उहाँहरूले राम्रो लेख्नु भएको छ।
एमपीजी हामी सामाजिक सञ्जालमा पहिला भेटाउँदैन थियौँ एकाक्षरी काफिएका गजल होइन, आज उसले धेरै भेटाउँछौँ, यो कुरा तपाईँले दर्शाइसक्नु भएको छ। हामी कार्यक्रमको एकदम उत्तरार्धमा पनि छौँ, अन्तिम गजल हामी एमपीजीको सुन्छौँ यति बेला।
हुन्छ, म एउटा गजल सुनाउँछु। जोगीले जोगी नै भन्न सिकाउँछ दुनियाँलाई, जोगीले जोगी नै भन्न सिकाउँछ दुनियाँलाई, जसले हेर्छ त्यही भनिदिए हुन्छ ऐनालाई, जोगीले जोगी नै भन्न सिकाउँछ दुनियाँलाई, जसले हेर्छ त्यही भनिदिए हुन्छ ऐनालाई, तिम्रो अनुभवले म केही सिक्न सक्दैन, तिम्रो अनुभवले म केही सिक्न सक्दैन, तिम्रो अनुभवले म केही सिक्न सक्दिन, आगो चिन्नु छ आगो छुन देऊ बच्चालाई, आगो चिन्नु छ आगो छुन देऊ बच्चालाई, तिमीले छोडेको दिललाई थाहा भइसक्यो, तिमीले छोडेको दिललाई थाहा भइसक्यो, तिमीले छोडेको दिललाई थाहा भइसक्यो, अझै तस्विर देखाएर ढाँटेको छु आँखालाई, अझै तस्विर देखाएर ढाँटेको छु आँखालाई, मागे हुन्छ तिमीले जे चाहिन्छ मागे हुन्छ, मागे हुन्छ तिमीले जे चाहिन्छ मागे हुन्छ, दिनु छ आखिर यो शरीर पनि चितालाई। धन्यवाद।
अह, निकै मिठो गजल, अन्तिम गजल एमपी केएलएसजीको हामीले यति बेला सुन्यौँ। कार्यक्रमको एकदमै उत्तरार्धमा पनि छौँ एमपीजी, आज तपाईँसँग यसरी निकै मिठो कुराकानी भयो, गजल लेखनीका बारेमा कुराकानी भयो, अनि तपाईँको गजल सङ्ग्रहको बारेमा थप चर्चा परिचर्चा हामीले गऱ्यौँ होइन। हाम्रो निम्तोलाई सहर्ष स्वीकार स्टुडियोसम्म आइदिनु भयो, तपाईँप्रति त निकै आभारी छौँ। तपाईँलाई कसैले यो कार्यक्रम सुनेर सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुभएको होला, त्यसको लागि तपाईँलाई केमा सम्पर्क गर्ने?
मेरो फेसबुकमा म एमपी केयरलेस भनेर नै छु,
एमपी केयरलेस भनेर सर्च गर्दा हामी भेटाउन सक्छौँ मित्रहरू, उहाँलाई एमपी केयरलेस भनेर फेसबुकमा सर्च गर्नुहोला, भेटिनुहुन्छ र भेटिसकेपछि सल्लाह सुझाव प्रतिक्रिया दिइदिनुहोला। हामी कार्यक्रमको एकदमै उत्तरार्धमा छौँ एमपीजी, अन्त्यमा रेडियो सुनेर बसिरहनुभएका थुप्रै साहित्यिक मनहरू हुनुहुन्छ, थुप्रै श्रोता हुनुहुन्छ, र गजल बिम्बलाई के सल्लाह सुझाव प्रतिक्रिया दिनुहुन्छ?
सर्वप्रथम त नवज्योति एफएम
अनि यो गजल बिम्ब कार्यक्रम अनि तपाईं यहाँलाई धेरै धेरै धन्यवाद फेरि पनि यो अवसर दिनुभयो यो पालो दिनुभयो यसको लागि एकदम म खुसी छु र मेरो अहिलेसम्म इन्टरभ्यू सुनेर बसिदिनु भयो श्रोताहरू उहाँहरूलाई त धेरै धेरै धन्यवाद अहिलेसम्म बसिदिनु भएको छ सुनिदिनु भएको काम त्यसैले यसरी सुनिदिनुहुनेछ र यसरी साथ दिइदिनुहुनेछ र आउँदै गरेको पुस्तक पढिदिनुहुनेछ यसको लागि धन्यवाद
हस् एमपीजीलाई पनि धेरै धेरै धन्यवाद मित्रहरू आजको विषयमा बलिया छचौरी कैलाली हाल काठमाडौँ रहँदै आउनुभएका गजलकार एमपी केरलेस हाम्रो अतिथि हुनुहुन्थ्यो जनकपुर इन्जिनियरिङ कलेजमा एउटा इन्जिनियरिङको विद्यार्थी पनि हो र इन्जिनियरिङ साहित्यिक समाजको महासचिव पनि हुनुहुन्छ उहाँसँग निकै मिठो कुराकानी गऱ्यौँ यो व्यवसाय तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि तपाईँले लेखेर पठाउन सक्नुहुन्छ काठमाडौँमा नवज्योति एफएम 88.2 MHz बाँकेको नेपालगञ्ज स्थित रेडियो बागेश्वरी एफएम 94.6 MHz लुम्की कैलालीमा हाम्रो मालिका एफएम 79 MHz टिकापुर कैलालीमा काइट्स एफएम 91.8 MHz र मगलसेन छामा रेडियो सोसाइटी एफएम 89 MHzको रेडियो तरङ्गमा हामीले सल्लाह सुझाव प्रतिक्रिया तपाईँले दिन सक्नुहुन्छ र तपाईँ 0151 00 490 हामीले सिधै सम्पर्क गरेर पनि सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला र तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनुसार नै कार्यक्रमलाई अझ राम्रो बनाउने प्रयासमा हामी छौँ र अझ धेरै गजलकारहरूसँग सहकार्य गर्नेछौँ यही आशा विश्वासका साथ हामी अगाडि बढ्छौँ र गजल बिम्बलाई तपाईँले सोचे जस्तै भने जस्तै बनाउनेछौँ आगामी दिनमा तपाईँ यो कार्यक्रममा गजल पठाउन चाहनुहुन्छ भने हाम्रो गजल पठाउने ठेगाना हो हाम्रो फेसबुक र इमेल ठेगानामा तपाईँले गजल पठाउन सक्नुहुन्छ हाम्रो इमेल ठेगाना हो gajalbimba@gmail.com gajalbimba@gmail.com र फेसबुकमा gajalbimba गजल बिम्ब सर्च गर्नुभएको खण्डमा हामीलाई भेटाउन सक्नुहुन्छ र भेटाइसकेपछि गजल पोस्ट गरिदिनुहोला तपाईँका गजल हामीलाई उपलब्ध भएपछि क्रमबद्ध रूपमा हामी आगामी दिनमा वाचन गर्नेछौँ आजको व्यवसाय सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद र विशेष धन्यवाद उत्पादन सहयोगी राजसिंहजीलाई र अन्त्यमा छुटिएर जाँदा जाँदै जान्छु पनि नभनेर जाँदा कस्तो भयो होला आधा मुटु तिमीले लग्यो आधा कस्तो भयो होला स्वरूप राज आचार्यको आवाजमा चित्र शर्माको सङ्गीतबद्ध गजलकार मन छेत्रीले लेख्नुभएको यो निकै मिठो साङ्गीतिक गजल तपाईँका लागि राख्दै आजको व्यवसायबाट म तपाईँको आत्मीय मित्र रोहित साई अनुरागी बिदा हुन्छु हस् त नमस्कार शुभराजनी
जान्छु पनि नभनेर जाँदा कस्तो भयो होला जान्छु पनि नभनेर जाँदा कस्तो भयो होला आधा मुटु तिमीले लग्यो आधा मुटु तिमीले लग्यो आधा कस्तो भयो होला आधा कस्तो भयो होला जान्छु पनि नभनेर जाँदा कस्तो भयो होला कस्तो भयो होला प्रेम मझेरीमा आगन बाटे तिम्रो डोली लादा कस्तो भयो होला लादा कस्तो भयो होला जान्छु पनि नभनेर जादा कस्तो भयो होला